यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अच्युत रियाल। शुरूमा प्रमुख समाचार। सत्तारूढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा बीच बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल। सामाजिक दूरी कायम गर्दै संसद बैठक बोलाउने तयारी। थप 3 जनामा कोरोना संक्रमण देखिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 57, उपचाररत सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य। एसियाली विकास बैंक नेपाललाई 25 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिन तयार। र विश्वभरि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2,18,000 नाग्यो। कुल संक्रमित 31 लाख। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मुलुकको पछिल्लो राजनैतिक अवस्था, संसदको बजेट अधिवेशन, कोरोना भाइरसको संक्रमणले पारेको प्रभाव लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा समसामयिक विषयमा कुराकानी भएको नेताहरूले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ा र एसियाली विकास बैंकका अध्यक्ष मासाचुगु साकाबाबीच कोविड 19 का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे आज टेलिफोन वार्ता भएको छ। वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्षबीच कोविड 19 ले अर्थतन्त्रमा पार्ने प्रभाव, एसियाली विकास बैंकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। कुराकानीका क्रममा अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोना महामारीको असरलाई सम्बोधन गर्न एसियाली विकास बैंकले अनुदान सहयोगमा 3 लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्रीहरू र 25 करोड़ अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रूपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गर्नुभयो। एसियाली विकास बैंकका अध्यक्ष आशा काबाले कोविड 19 को नियन्त्रणमा नेपालले चालेका कदमहरूको प्रशंसा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढ़ाउँदै लाने जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभामुख अग्निप्रसाद सापकोटाले बजेट अधिवेशन आह्वानका विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा बजेट अधिवेशन आह्वान, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता एवं नीति तथा कार्यक्रमका विषयमा छलफल भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो। आजै प्रधानमन्त्री ओली संसद भवन नयाँ बानेश्वर पुगेर संसद बैठक कक्ष अवलोकन गर्नुभएको प्रवक्ता पाण्डेले बताउनुभयो। सामाजिक दूरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ। पर्सामा 1 जना र 12 2 जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 57 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप 3 जनामा संक्रमण देखिएको जानकारी दिनुभयो।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप 3 जनाको स्वाब नमूना परीक्षण पोजिटिभ देखिएको छ। उहाँहरू पर्सा जिल्लाका 46 वर्षीय पुरूष र बारा जिल्लाका 2 जना 31 र 43 वर्षीय पुरूष हुनुहुन्छ। उहाँहरू 3 जना यस अघि वीरगंज स्थित नारायणी अस्पतालमा उपचारमा रहेका कोरोना संक्रमित व्यक्तिहरूसँगै दिल्लीबाट फर्कनु भएको हामीलाई जानकारी प्राप्त भएको छ।
संक्रमण निको भएर घर फर्कनेको संख्या 16 रहेको छ भने उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 11,524 र आरडीटी विधिबाट 45,665 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हाल देशभर 22,901 जनालाई क्वारेन्टाइनमा राखिएको र 87 जनालाई आइसोलेसनमा राखी उपचार गरिरहेको डाक्टर देवकोटाले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले कोविड 19 सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका जारी भएको जानकारी समेत दिनुभयो।
आज कोविड 19 सम्बन्धी आयुर्वेद र वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका जारी भएको छ। यो निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोगसँग लड्न सक्ने शक्ति बढाउन सकिन्छ, हामीले घरैमा उपलब्ध हुने विभिन्न सामग्रीहरूलाई कसरी सही प्रयोग गर्न सक्छौ, क्वारेन्टाइनमा रहेको बेलामा र घरमा हामी अन्य व्यक्तिहरू रहेको बेलामा निराशापन डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ, योगा अभ्यासहरू व्यायामहरूको बारेमा, त्यसै गरी रिकभरी भइसकेका व्यक्तिहरूलाई पोस्ट रिकभरीको पिरियडमा पुनस्थापना कार्यमा सहयोग कसरी यो आयुर्वेद तथा वैकल्पिक चिकित्साबाट गर्न सकिन्छ लगायतका विषयवस्तुहरू यो निर्देशिकामा सामेल गरिएको छ।
निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ र घरमै उपलब्ध हुने सामग्रीलाई कसरी सही प्रयोग गर्न सकिन्छ भन्ने जानकारी रहेको उहाँले बताउनुभयो। त्यसै गरी लकडाउनका बेलामा या अरू कुनै बेलामा निराशापन डिप्रेसन आदिलाई कसरी कम गर्न सकिन्छ र संक्रमण पश्चातको पुनस्थापना कार्यमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका माध्यमबाट कसरी मद्दत पुर्याउन सकिन्छ भन्ने रहेको डाक्टर देवकोटाले जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा रहेका नेपाली कामदारको हक हितका लागि सरकारले कूटनैतिक पहल जारी राखेको बताउनु भएको छ। विभिन्न गन्तव्य मुलुकमा रहेका नेपालीलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले कोरोना संक्रमणले असहज बनाइरहेको यो परिस्थितिमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कम्पनीले विदा दिँदा, करार अवधि समाप्त हुँदा र अन्य कारणले स्वदेश फर्कन चाहे पनि लकडाउनको अवधिमा आफू रहेकै स्थानमा सुरक्षित रहेर बस्न आग्रह गर्नुभएको छ। खर्चको अभाव वा अन्य कुनै कारणले खान बस्न असहज भए सम्बन्धित दूतावासमा खबर गर्न मन्त्री यादवले आग्रह गर्नुभयो। मन्त्री यादवले लाखौंको संख्यामा प्रवासमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने विषयमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उल्लेख गर्नुभयो।
के कस्तो प्रणाली अवलम्बन गरी यहाँ तपाईँहरूलाई स्वदेश फिर्ता ल्याउने भन्ने कुरामा हामीले गम्भीरताका साथ अध्ययन गर्दै आवश्यक गृह कार्य गरिरहेका छौ। यस बारेमा पछि तपाईँहरूलाई जानकारी अवश्य हुनेछ, तर हामीले मनन गर्नुपर्ने एउटा कटु यथार्थ के हो भने 20 लाख नेपाली आप्रवासी श्रमिकहरू खाडी मलेसिया तथा अन्य मुलुकहरूमा हुनुहुन्छ। हाम्रो क्षमता यसलाई थेग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनै पर्ने हुन्छ। यस संवेदनशील घडीमा म यहाँहरू सबैको धैर्यता र सहयोगको लागि समेत याचना गर्दछु।
विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत्र 6 गतेदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा ESEE र यही वैशाखमा गर्ने भनिएको उच्च माध्यमिक शिक्षा परीक्षा स्थगित गरेपछि परीक्षा सकेर ढुक्कले बस्नुपर्ने विद्यार्थी यति बेला परीक्षाकै पिरलोले घरमै बस्न बाध्य छन्। एक रिपोर्ट सहकर्मी रत्नावली शर्माबाट।
सरकारले कोरोना संक्रमण फैलन नदिन माध्यमिक शिक्षा परीक्षा र उच्च माध्यमिक शिक्षा परीक्षा स्थगित गरेपछि विद्यार्थीहरू अन्यलमै छन्। सबै व्यवस्था सहज नहुँदासम्म परीक्षा गर्न निकै कठिनाई हुने देखिन्छ। यो अवस्थामा स्थिति सामान्य भएपछि मात्र परीक्षा सञ्चालन हुने बताउनुहुन्छ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल।
लकडाउन भएको बेला विद्यार्थी कोही बाहिर निस्किन सक्दैन, परीक्षा हुने कुरो भएन, विद्यालय सञ्चालन नभइकन परीक्षा हुन्न, 500+ विद्यालयहरूमा क्वारेन्टाइन छ, त्यो हट्नु पर्यो, त्यसलाई निर्मलीकरण गर्नु पर्यो, स्थिति सामान्य हुनु पर्यो। विद्यार्थीहरू घर घर गएका छन्, गाउँ गाउँ गएका छन्, फर्केर सदरमुकाम शहरमा आफ्नो पढेको स्कुलमा आउनु पर्यो, त्यसको लागि यातायात खोल्नु पर्यो, सम्पूर्ण कुरो चाहिँ ठप्प भएको बेला परीक्षाको मात्रै हुटुटी लेखे हुँदैन।
एकातर्फ कोरोना संक्रमणको सन्त्रास, अर्कोतर्फ अनिश्चिततातर्फ धकेलिएको परीक्षा पर्खिँदै घरमै बस्नुपर्ने बाध्यता, यो बेलामा विद्यार्थीमा परेको असर कसरी कम गर्न सकिन्छ? शिक्षाविद मनप्रसाद वाग्ले।
केटाकेटीको मानसिक स्वास्थ्य ठिक नराखेसम्म यिनीहरूले कहिले पनि पढ्न नि सक्दैनन्, प्रगति पनि गर्न सक्दैनन्। त्यसैले पहिला उनीहरूको मानसिक स्वास्थ्य ठिक राख्नलाई र मेन्टल काउन्सिलिङ पहिला विद्यार्थीहरूलाई दिन जरुरी भइसकेको छ।
एकातिर परीक्षाको सबै तयारी गर्दै बसेका विद्यार्थी छन् भने अर्कोतिर स्थिति सामान्य हुने बित्तिकै परीक्षा लिने तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड। बोर्डको तयारी कस्तो छ त? फेरि एकपटक राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेल।
अहिले लकडाउन 100% खुलेर स्थिति नर्मल भयो भने परीक्षा लिने क्यापासिटीमा त हामी 1 हप्ता लिन सक्छौ नि, बोर्डले त सबै तयारी गरेका छ।
विद्यार्थीको मूल्याङ्कनका लागि धेरै विकल्प बाँकी हुन सक्छन्। कोरोना सन्त्रासकै बीच परीक्षाको व्यवस्थापन कसरी गर्न सकिन्छ? फेरि एकपटक शिक्षाविद वाग्ले।
अहिले तत्कालै आत्तिहाल्ने पर्ने अवस्था पनि छैन, किनभने 11 को परीक्षा या 12 को परीक्षा 10 को परीक्षा सरे पनि यसबाट तपाईँको पास हुने विद्यार्थीहरूको त पढाइ भनेको त साउन भन्दा पछाडि मात्रै हो। त्यसैले हामी पर्ख्यौँ, एक महिना डेढ महिना पर्ख्यौँ, तर एक महिना डेढ महिनामा यो समस्या समाधान हुनेवाला छैन, विकल्पमा जाउँ। त्यो विकल्प भनेको विद्यालयले लिइसकेको तीनवटा त्रैमासिक परीक्षाको नतिजालाई चाहिँ राष्ट्रिय परीक्षा बोर्डमा पठाउँ, राष्ट्रिय परीक्षा बोर्डले त्यही अङ्कको आधारमा विद्यार्थीहरूको यसपालिलाई ग्रेडिङ गरिदिउँ, विद्यार्थीको मानसिक स्वास्थ्यलाई पनि यसले ठिक राख्छ, उनीहरूको चिन्ता पनि यसबाट दूर हुन्छ, परीक्षाकै त्रासले बसिरहनु नि पर्दैन।
अनुशासनमा रही नियम पालना गर्दा नै हरेक परिस्थितिसँग जुझ्न सकिन्छ। तत्कालका लागि नियम र अनुशासनमा रही घरमै परीक्षाको तयारी गर्न आग्रह गर्नुहुन्छ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेल।
घर बसेर पढ नाट्य जीवन रही परीक्षा दिन पाइन्छ, पहिला जीवन हो, अब सतर्क भएर बस्ने, सबै जाने सावधान भएर बस्ने, आफ्नो जीवन बचाउने, परिवारको जीवन बचाउने, अनि आफ्नो अध्ययन पनि जारी राख्ने, सबै कुरा नियम अनुशासनमा बस्यौँ भने छिट्टै यो परिवेश नियन्त्रणमा आउँछ, परिवेश नियन्त्रणमा आउने बित्तिकै परीक्षा भइहाल्छ।
कोरोना संक्रमणको जोखिमका कारण उच्च शिक्षा अध्ययनका लागि महत्वपूर्ण मानिने माध्यमिक तथा उच्च माध्यमिक शिक्षा परीक्षा तत्काल भइहाल्ने स्थिति नभए पनि कोरोना संक्रमण असर बिस्तारै कम हुँदै जाँदा शैक्षिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन चाल्नुपर्ने कदमका बारेमा सोच्नुपर्ने बेला भइसकेको देखिन्छ। रत्नावली शर्मा, रेडियो नेपाल, काठमाडौँ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले, मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले मुलुकका 77 जिल्लामा मानवाधिकार अवस्था अनुगमनका लागि समिति गठन गरेको छ। समितिले कोविड 19 संक्रमण विरूद्ध लड्न सरकारबाट भइरहेका कार्यहरू, स्वास्थ्य उपचारको व्यवस्था, उपभोक्ताहरूको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्य लगायतका विषयमा अनुगमन गर्ने समितिका सचिव एवं प्रवक्ता वेद भट्टराईद्वारा आज जारी प्रेस नोटमा जनाइएको छ। लकडाउनको अवस्थामा नागरिकको कर्तव्य र मानवाधिकारको सम्बन्धमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले 7 प्रदेशमा एफएम रेडियोहरूबाट नेपाली सहित 11 भाषामा आयोगबाट सचेतनामूलक सन्देशहरू प्रसारण भइरहेको प्रवक्ता भट्टराईले उल्लेख गर्नुभएको छ। अमेरिकामा कोरोना भाइरस कोविड 19 संक्रमणबाट मंगलबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन्। यो सँगै अमेरिकामा मृत्यु हुने नेपालीको संख्या 15 पुगेको छ। तीमध्ये न्यूयोर्कमा 12, कोलोराडोमा 2 र भर्जिनियामा 1 रहेका छन्। मेरील्याण्ड राज्यका विधायक ह्यारी भण्डारीका अनुसार 15 मध्ये सबैलाई कोरोना संक्रमित भनेर पुष्टि गर्ने मजबूत आधार नभए पनि कोरोना संक्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिएको छ। एनआरएन ग्लोबल हेल्थ कमिटिका संयोजक डाक्टर सञ्जीव सापकोटाले अमेरिका, बेलायत, यूएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड्स, जापानमा गरी 54 नेपालीको मृत्यु भएको राष्ट्रसलाई जानकारी दिनुभयो। लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा 71 भित्रिएका छन्। मजदूरी गर्न भारतको धारचुला गएका नेपालीहरू लकडाउनका कारण अलपत्र परेपछि महाकाली तरेर उनीहरू नेपाल भित्रिएका हुन्। पुल खुल्ने अवस्था नभएपछि नेपालीहरू ज्यानको बाजी राखेर भए पनि घर फर्कने क्रम बढ़ेको छ। आज बिहान मात्रै महाकाली नगरपालिका 1 चुच्चैमा ट्यूब तरेर 16 भित्रिएका छन्। यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रका निरीक्षण गर्नुभएको छ। भारतसँग सीमा जोड़िएको 70 जिल्लामा कोरोना भाइरसको संक्रमणका विरूद्धको लकडाउनको कड़ाईका साथ पालना भइरहेको छ। साथै लकडाउनको अवधिमा स्थानीय तहहरूले राहत वितरणलाई समेत तीव्रता दिँदै आएका छन्। 70बाट संवाददाता संजीव विक्रम शाहको रिपोर्ट।
भारतीय सीमासँग जोड़िएको यो जिल्लाको सीमा क्षेत्रलाई सील गरी मानिसको आवतजावतमा समेत रोक लगाइएको छ। नेपाल भारत सीमामा विशेष निगरानी गर्न प्रहरीको टोली खटाइएको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर।
सीमा क्षेत्रमा सशस्त्र बल र नेपाल प्रहरीको गरेर 2-3 दिन अगाडिसम्मको मेरो डाटामा चाहिँ 77 ठाउँमा चाहिँ थाई र अस्थायी गरेर जम्मा चेकपोस्टहरू चाहिँ हामीले खडा गरिसकेका छौँ। यो सब तरेर चाहिँ सीमामा त अत्यन्त कडा निगरानी बढाइएको छ।
लकडाउनसँगै स्थानीय तहहरूले राहतको कामलाई पनि तीव्रता दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ठाकुर।
प्रत्येक पालिकाहरूले क्रमशः बाँड्दै जाँदाखेरि 2-3 दिन अगाडिसम्ममा 27,000 घरदुरीलाई राहत वितरण गरिसकिएको थियो।
लकडाउनको कारण शहरी क्षेत्रमा किसानहरूलाई बाली भित्र्याउन र लगाउन समस्या भए पनि घना बस्ती नभएका र अति ग्रामीण क्षेत्रमा किसानहरूले गहुँ बाली भित्र्याउने र धानको बिउ छर्ने कामलाई निरन्तरता दिएको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाले नै स्थानीय किसानहरूको गहुँ बाली भित्र्याउन सहयोग गरेको र किसानलाई बाली लगाउन बिउ मगाई 50% अनुदानमा उपलब्ध गराउने बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष सतीश कुमार सिंह।
हामीले गाउँपालिकाबाट निशुल्क रूपमा किसानहरूको गहुँ बाली कटाइदिए र त्यस पछाडि अहिले चाहिँ किसानहरू चाहिँ चैते धानको लागि काम गरिरहेछ, चैते धान लगाउनेतिर लाग्नु भएको छ र असारे धानको बिउ बिजन चाहिँ अब गिराउने केही जेठ महिनामा उहाँहरू गिराउने खेत जोत्ने त्यस्ता कामहरू उहाँहरूले गर्दै हुनुहुन्छ र त्यो किसान असारे धानको लागि हामीले बिउ बिजन 50% सहुलियत दरमा चाहिँ हामीले दिने।
लकडाउनलाई प्रभावकारी बनाई कोरोना विरूद्ध लड्न सरकारले असहाय गरीब र दैनिक जालादारी गर्ने व्यक्तिलाई निरन्तर रूपमा राहत उपलब्ध गराउनु पर्ने आवश्यकता देखिएको छ। सञ्जीव विक्रम शाह, रेडियो नेपाल।
प्रदेश पाँच मन्त्री परिषदको आज बसेको बैठकले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि 2077 स्वीकृत गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको सो कार्यविधि प्रदेश मन्त्री परिषद बैठकले स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो। बैठकले बर्दिया, प्युठान र रूकुम पूर्वमा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय स्थापना गर्ने र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं पूर्वाधार निर्माण गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। महोत्तरीको भंगहा नगरपालिका सातमा विगत दुई दिनमा एकै गाउँका चारजनाको मृत्यु भएपछि गाउँमा त्रास बढ़ेको छ। भंगहा नगरपालिका सात मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय ढंगले मृत्यु भएपछि गाउँलेमा त्रास बढ़ेको वडाध्यक्ष वासुदेव सिंह थारूले बताउनुभयो। वडाध्यक्ष थारूले चारैजनाले मदिरा सेवन गर्ने गरेका र गाउँमा अत्यधिक मात्रामा मदिरा उत्पादन भइरहेकाले उनीहरूको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने आशंका गर्नुभएको छ। पर्वत जिल्लाका किसानहरू लकडाउनका बीचमा पनि व्यक्तिगत दूरी कायम गरी सुरक्षित रूपमा खेतीपातीमा व्यस्त हुन थालेका छन्। किसानहरूलाई आवश्यक मल, बिउ र रासायनिक मल भने कृषि ज्ञान केन्द्रले उपलब्ध गराउने गरेको छ। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
व्यक्तिगत दूरी कायम गरी आवश्यक सुरक्षासहित किसानहरू खेतीपाती गर्न थालेका हुन्। फलेवास नगरपालिका तीन शंकर पोखरीका टीकाराम तिवारी।
मैले त गरेकै छु, बाहिर त्यसलाई कसैले बोलाएको छैन, त्यो बाँसमा डोरी गहुँ हरेकै छु, अब बिउ राख्ने बेला भयो, देशमा खेत रोप्ने हो।
किसानहरू अहिले गहुँ थन्काउन, मकै गोड्न, बर्खे तरकारी लगाउन व्यस्त छन्। लकडाउनका कारण विदेशमा रहेका र शहर बजारमा रहेका घरका सदस्यहरू पनि गाउँमै फर्किएको हुनाले खेतीपाती गर्न सजिलो भएको छ। व्यक्तिगत दूरी कायम गरी आवश्यक सुरक्षासहित बिहादी गाउँपालिका तीन रानी पानीका रामु पराजुलीले पनि खेतीपाती शुरू गर्नु भएको छ।
अहिलेसम्म यहाँ गाउँका पाहा बारीहरू पुरै बाँचिएका थिए, ती बाँचिएकाहरू सबै हराभरा हुन थालेको छ। मेरै पनि आज जोताउन लाग्छ, हाते ट्याक्टर बोलाएर अब त्यसमा मकै छर्ने।
लकडाउनका कारण किसानहरूलाई समस्या परेपछि कृषि ज्ञान केन्द्रले गाउँसम्मै रासायनिक मल, बिउ बिजन ढुवानी गरेर पुर्याउँदै आएको छ। कोरोनाको त्रासका बीच उत्पादनमा किसानहरूलाई प्रेरित गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो।
लकडाउनको बेलामा हामीले बरुद्र बालुजीलाई किसानहरूलाई रासायनिक मलको अभाव नहोस् भनेर हामीले सहकारीहरूलाई चाहिँ मागे अनुसारको चाहिँ ढुवानीको साधनहरूलाई चाहिँ पास व्यवस्था गरेर मल चाहिँ सहज रूपमा चाहिँ आपूर्ति गरिरहेको छौँ। किसानहरूलाई चाहिने बिउ बिजन अनि विषादीहरूलाई पनि अभाव नहोस् भनेर खासै सदरमुकाम आसपासका एग्रोगेडहरूलाई चाहिँ खुला राखेर त्यहाँबाट बिउ र विषादीहरू चाहिँ हामीले निरन्तर रूपमा एग्रोगेडहरूबाट सम्पर्क भइरहेको अवस्था छ।
किसानहरूलाई बाली लगाउन र थन्काउन कुनै समस्या नभएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल।
लगभग चैतको अन्तिम साता अथवा वैशाखको पहिलो साताबाट चाहिँ हामीहरूले उहाँहरूलाई कृषि उत्पादनमा क्रियाशील हुनुहोस् भनेर सूचना पनि निकाले र साथसाथै स्थानीय तहलाई उहाँहरूको लागि चाहिँ सहजीकरणको वातावरण सिर्जना गर्नुहोस् भनेर परिपत्र पनि गरेका छौँ। पास दिएर पनि गाउँ गाउँमा मल बिउहरू पुर्याउने व्यवस्था गरेका छौँ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा 28,000 हेक्टर खेतीयोग्य जमिन मध्ये अहिले 21,000 हेक्टर जमिनमा खेतीपाती लगाउने गरिएको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 2,18,491 भन्दा बढ़ीको मृत्यु भएको छ भने संक्रमितको संख्या 31,00,000 को हाराहारीमा रहेको छ। हालसम्म 9,64,000 मानिस रोग निको भएर घर फर्किसकेका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकामा मृत्यु हुनेको संख्या 59,266 पुगेको छ। अमेरिकामा संक्रमितको संख्या 10,36,000 नआएको छ। यसैगरी कोरोना भाइरसको सन्त्रास झेलिरहेको युरोपेली मुलुक इटलीमा मर्नेको संख्या 27,360 पुगेको छ भने अर्को बढ़ी प्रभावित राष्ट्र स्पेनमा मृत्यु हुनेको संख्या 23,822 पुगेको छ। कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरूको संख्या फ्रान्समा 23,660, बेलायतमा 21,678 र टर्कीमा 3,000 पुगेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित एसियाली मुलुक इरानमा मर्नेको संख्या 5,906 पुगेको छ भने संक्रमितको संख्या 93,000 नागेको छ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 1,000 नागेको छ। भारतमा संक्रमितको संख्या 31,332 पुगेको छ। चर्चित भारतीय अभिनेता इरफान खानको 54 वर्षको उमेरमा भारतको मुम्बईमा निधन भएको छ। खानको ट्यूमरको उपचारको क्रममा आज मुम्बईमा निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। फ्रान्सले आगामी दुई सातापछि खुकुलो बनाउन लागेको लकडाउनमा सार्वजनिक यातायात र माध्यमिक विद्यालयहरूमा मुहारमा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था लागू गर्ने भएको छ। विद्यालयहरू विस्तारै किन्डर गार्डन र प्राथमिक तहदेखि खुलाइनेछन्। 11-15 वर्षसम्मका बालबालिकाका लागि लक्षित गरी सबैलाई मास्क अनिवार्य गर्न लागेको हो। स्पेनले पनि अब जूनको अन्त्यतिर कोरोना संक्रमणको प्रभाव अझ सामान्य हुँदै जाने अनुमानका साथ लकडाउन खुकुलो बनाउन लागेको छ। दक्षिण कोरियाको इचोन शहरमा निर्माणाधीन गोदाम घरमा आग लागि हुँदा कम्तीमा 25 जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली संचार माध्यमहरूले प्रज्वलनशील पदार्थ विस्फोट भएर आगलागी शुरू भएको जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम विज्ञान विभागका अनुसार मध्य र पूर्वका केही स्थानहरूमा र पश्चिमका एक दुई स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पश्चिमी भूभागमा मध्यरातपछि सामान्यतया मौसम सफा रहने मौसम विज्ञान विभागले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सत्तारूढ़ नेकपाको सचिवालय बैठक सम्पन्न। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा बीच बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल। सामाजिक दूरी कायम गर्दै संसद बैठक बसाल्ने तयारी। थप 3 जनामा कोरोना संक्रमण देखिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 57। उपचाररत सबै संक्रमितको अवस्था सामान्य। एसियाली विकास बैंक नेपाललाई 25 करोड़ अमेरिकी डलर सहुलियत पूर्ण ऋण दिन तयार। र विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2,18,000 नाग्यो। कुल संक्रमित 31 लाख। यसका साथै राति 9 बजेको समाचार यही पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। अवस्था नमस्ते।